आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जब आउँछु तपाईको साथ, तपाई दिनुहुन्छ आफ्नो हात।
जब आउँछु तपाईको साथ, तपाई दिनुहुन्छ आफ्नो हात।
हे मेरो येशु, हे मेरो प्रभु, तपाईं नै सब थोक मेरो। मेरो जीवन को सहारा तपाई नै हो, मेरो जीवन को भरोसा तपाई नै हो। पापको बोझ उठाउनु भो, तपाईले नै मलाई बचाउनु भो।
मेरो पापको बोझ उठाउनु भो, तपाईले नै मलाई बचाउनु भो।
हे मेरो येशु, अब तपाईकै भएर रहने छु, सधैँ तपाईकै साथमा म आउने छु। प्रभु तपाईंले सब थोक मेरो। जब आउँछु तपाईंको साथ, तपाईं दिनुहुन्छ आफ्नो हात।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको यो क्रमबद्ध अनि श्रृंखलाबद्ध अध्ययनको यो कार्यक्रममा हार्दिक स्वागत छ। साथै तपाई सबैलाई मेरो ख्रिष्टी अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता कस्तो हुनुहुन्छ? प्रभुको अनुग्रहमा सम्भवत आनन्द कुशले हुनुहुन्छ भन्ने हामीलाई विश्वास छ, आशा छ र प्रभुसँग हाम्रो यही प्रार्थना छ, सबै उहाँको आशिष, उहाँको शान्ति आनन्दले तपाईँको जीवन, तपाईँको परिवारमा परिपूर्ण भएको होस्। त आउनुहोस् अब हाम्रो आफ्नो कार्यक्रमतिर, आफ्नो विषयवस्तुतिर लागौं। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन पुरानो नियमको लेवीको पुस्तक त्यसको एक अध्यायबाट देख्न गइरहेका छौं। यस एक अध्यायको मुख्य विषय हो होम बलि। मानिसलाई थाहा भएको यो सबभन्दा पुरानो भेटी वा बलिदान हो। यो हाबिल, नू र अब्राहमको भेटी थियो। सबै भेटीहरू तामाका वेदीमा चढाइन्दथ्यो, किनभने होम बलि त्यहाँ बनाइएकोले गर्दा, त्यहाँ चढाइएकोले गर्दा काँसाको वेदीलाई होम वेदी पनि भनिन्थ्यो। यसले यो नाम यो बलिदानबाट पायो। यसको विशिष्टता र प्राथमिकताको कारणले पाँच भेटीहरूमध्ये पहिले रेकर्ड गरिएको छ। यो भेटी ख्रिष्टको गहिराईमा साथै उहाँको मृत्युको तस्विर हो। कुनै पनि व्यक्तिले यसको पूर्ण अर्थ जाँच पड़ताल गर्न सक्दैन, किनभने यसले ख्रिष्टमा परमेश्वर जुन कुरा देख्नुहुन्छ त्यसको प्रस्तुत गर्दछ। हामी जति उहाँ देख्नुहुन्छ त्यति देख्न सक्दैनौ। त्यसकारण यहाँ गहिरो भेद छ जुन पवित्र आत्माले मात्र प्रकट गर्न सक्छ। होम बलिले ख्रिष्टको व्यक्तिको देखाउँछ, उही हाम्रो प्रतिस्थापक हुनुहुन्छ। पावलले यसको एफिसी 5:2 पदमा प्रकट गर्दछन्, जसरी ख्रिष्टले पनि तिमीहरूसित प्रेम गर्नुभयो र परमेश्वरको निम्ति मिठो बास्न हुनलाई भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो, त्यसरी तिमीहरू पनि प्रेममा चल। त सबभन्दा पहिले होम बलिको लागि नियमको देख्छौ। एक पदमा भनिएको छ, लेवी 1:1, परमप्रभुले मोसालाई भेट हुने पालभित्र बोलाएर भन्नुभयो, परमेश्वरले मोसालाई भेट हुने पाल अर्थात पवित्र स्थानभित्रबाट बोलाउनुभयो। उहाँ कति पनि 10 आज्ञाहरू दिनुहुँदा गर्जन र चमकमा सिनै पर्वतको टुप्पोबाट जस्तै बोलिरहनु भएको छैन। यहाँ उहाँ मोसालाई भेट हुने पाल अर्थात पवित्र स्थानभित्रबाट मिलापको लागि बोलाउनुहुन्छ। भनिएको छ, परमप्रभुले मोसालाई भेट हुने पालभित्रबाट बोलाएर भन्नुभयो, परमप्रभुले बोलाउनुभयो। मित्र, उहाँको बोलावट ती व्यक्तिहरूको लागि हो जसले उहाँको आवाज सुन्दछन्। यो नै देख्नलाई महत्वपूर्ण कुरा छ। परमेश्वर मानिसलाई उहाँसँग मिलाप राख्न बोलाइरहनु भएको छ। मण्डली अर्थात चर्च बोलाइएका परमेश्वरको बधन हो, शरीर हो, र तिनीहरू चुनिएकाहरू पनि हुन् किनभने तिनीहरू बोलाइएका हुन्। पहिलो कुरन्ती 1:22-24 पदमा भनिएको छ, यहुदीहरू त चिन्ह माग्छन्, ग्रीकहरू ज्ञानको खोजमा छन्, तर हामी चाहिँ क्रुसमा टाँगिनु भएको ख्रिष्टको प्रचार गर्दछौं, जो यहुदीहरूको निम्ति बाधा र अन्य जातिहरूको निम्ति मूर्खता हो। तर ती बोलावट भएकाहरूको निम्ति, चाहे यहुदी चाहे ग्रीकहरू होस्, ख्रिष्ट परमेश्वरको शक्ति र परमेश्वरको ज्ञान हुनुहुन्छ। बोलाइएका मतलब खाली सुन्नेहरू मात्र होइन, तर यसको मतलब जसले सुनेर यसको मुताबिक आए। म तपाईंलाई यो प्रश्न सोध्न चाहन्छु, के तपाईँले कहिले उहाँको आवाज सुन्नुभएको छ र उहाँको आवाज सुनेर उहाँका आउनु भएको छ? अनि 2 पदमा भनिएको छ, इसरायलीहरूलाई भन्, तिमीहरूमध्ये कुनै पनि मानिसले परमप्रभुको निम्ति बलि चढाउँदा तिमीहरूको पशु बलि गाई गोरुको बथान अथवा भेडा बाख्राका बगालबाट त्यसले चढ़ाओस्। तिमीहरूमध्ये कुनै पनि मानिस भनेको चाहिँ त्यो व्यक्ति जो बोलावटको प्रतिक्रियामा उत्तरमा आउन सक्नेछन्। अनि तीन पदमा भनिएको छ, यदि त्यसको बलि पशुको होम बलि हो भने त्यसले निष्कोट बाचो चाहिँ चढ़ाओस्, भेट हुने पालको ढोकामा त्यसले त्यो चढ़ाओस् र परमप्रभुको सामुने त्यो ग्रहण योग्य हुनेछ। यहाँ हाम्रो नेपाली बाइबलमा एउटा मुख्य शब्द छुटिएको रहेछ, पद तीनको बीच खण्डमा चाहिँ भेट हुने पालको ढोकामा त्यसले त्यो चढ़ाओस् भनेर लेखिएको छ, तर यहाँ छोडिएको मुख्य शब्द चाहिँ स्वैच्छिक रूपमा त्यो चढ़ाउने होस् वा स्वैच्छिक रूपमा त्यो चढ़ाओस् हो। मित्र, म तपाईंलाई भन्नु, यो स्वैच्छिकताको भेटी हो। प्रभु येशूले भन्नुभयो, यदि कोही व्यक्ति तिर्खाउँछ भने म कहाँ आओस्। यो सम्पूर्ण मानव जातिलाई खुला निमन्त्रण हो, तर बाध्यताको र करकापको निमन्त्रण होइन जो सामेल हुन चाहँदैनन्। प्रभु येशू खालि एउटै मात्र शर्त दिनुहुन्छ, यदि कोही मानिस तिर्खाउँछ भने। तपाईँ भन्नुहोला, म तिर्खाउँदिन, त्यसो भने ठिकै छ, यो तपाईँको निम्ति होइन, तर तपाईँ तिर्खाउनुहुन्छ भने तपाईँ उहाँका आउनु भएको चाहनुहुन्छ। उहाँले तपाईँलाई र तपाईँको प्यासी हृदयलाई सन्तुष्ट गर्न सक्नुहुन्छ। यसैयाले आफ्नो निमन्त्रणमा यो कुराको समावेश गरे, यसैया 55 को एक पदमा, हे सबै तिर्खाउने हो, पानी लिएर आऊ, कोही पनि ख्रिष्ट कहाँ आउन सक्छन् यदि तिनी उहाँका आउन चुन्छन् भने। त्यहाँ आवश्यकता र इच्छा हुनुपर्छ। मित्र, यदि तपाईसँग त्यो कुरा छ भने म भन्छु, आउनुहोस्, येशू कहाँ आउनुहोस्, उहाँले तपाईँको तृष्णित हृदयलाई सन्तुष्ट पार्नुहुनेछ। हजुर, दुई प्रकारका जनावरहरू होमबलीको लागि प्रयोग गरिए, गोरु बाछा र भेडा बाख्रा। अनि जंगली जनावरहरू जो अरू जनावरको शिकार गर्दछन् तिनीहरू यस बलिमा लिएका थिएनन्। मासु खाने सबै खालका जनावरहरूलाई सबै बलिदानहरूमा निषेध गरियो। अर्को जनावर मार्ने जनावरले कहिले पनि ख्रिष्टको संकेत गर्न सक्दैनथ्यो जो धेरैको लागि आफ्नो जीवन दिन आउनु भएको थियो। अनि अरू प्रतिबन्ध पनि थियो, निषेध पनि थियो कि होम बलिको जनावर शुद्ध जनावर हुनुपर्छ र यो घर पालुवा जनावर हुनुपर्छ, यसलाई शिकारको निम्ति प्रयोग गर्ने जनावर हुनुहुँदैन। मित्र, धनीसँग भएको महत्वपूर्ण जनावरको भेटी दिनु पर्दथ्यो किनभने यसले ख्रिष्टको पूर्ण तस्विर दिदथ्यो। परमेश्वरले आफ्नो पुत्रलाई छोड्नु भएन। ख्रिष्टले क्रूसमा दुःख सहनुभयो तर स्वर्गीयमा पिताले दुःख उठाउनुभयो। अन्तिम प्रतिबन्ध निषेधले यो प्रकट गर्दछ कि त्यो जनावर त्यस्तो हुनु पर्थ्यो जुन मानिसप्रति आज्ञाकारी थियो। ओ, कस्तो सुन्दर तस्विर छ ख्रिष्टको यहाँ। ख्रिष्ट आज्ञाकारी दास हुनुहुन्थ्यो, उहाँ सेवा गर्न आउनु भयो र उहाँ मृत्यु समय आज्ञाकारी हुनुभयो। होम बलि लेवीको पुस्तकको समयसम्म मात्र उल्लेख गरिएको छ र यो मात्र एक भेटी हो, बलि हो, जुन ती व्यक्तिहरूले अर्पण गर्थे, चढ़ाउँथे जो परमेश्वर कहाँ जान चाहन्थे। होम बलिलाई हिब्रू भाषामा ओल्हा भनिन्छ, यसको मतलब त्यो चीज जुन माथि माथि उक्लि जान्छ। यो कुरा भन्न असंगत छैन कि होम बलि धुवामा माथि माथि जान्थ्यो। यो वेदीमा पूरा गरेर खाक हुन्थ्यो र केही पनि रहँदैनथ्यो। यसले प्रकट गर्दछ कि होम बलि नै त्यो कुरा हो जुन कुरा परमेश्वर ख्रिष्टमा देख्नुहुन्छ। पाउले एफिसी 5 को 2 पदमा भन्छन्, ख्रिष्टलाई आफैलाई दिनुभयो, ख्रिष्टले आफैलाई दिनुभयो परमेश्वरको निम्ति मिठो बास्न हुनलाई, भेटी र बलिदान भएर। यहाँ लेवी 1:9-13-17 पदमा पत्ता लगाउँछौ कि बलिदान परमप्रभुको निम्ति मिठो बास्न हो। यही नै परमेश्वर ख्रिष्टमा हेर्नुहुन्छ। हुन सक्छ यो कुरा तपाईँ र म ख्रिष्टमा नदेखाउला वा देख्न नसकौंला, तर परमेश्वर उहाँमै यो कुरा देख्नुहुन्छ। अनि यो नै कुरा महत्वपूर्ण छ। परमेश्वर भनिरहनु भएको छ कि येशूले तपाईँ र मेरो पापको निम्ति जुन काम गर्नुभयो त्यसमा उहाँ अति नै बिल्कुलै सन्तुष्ट हुनुहुन्छ। प्रभु येशूले तपाईँ र मेरो निम्ति दाम चुक्ता गर्नुभएकोले पवित्र परमेश्वर सन्तुष्ट हुनुहुन्छ र उहाँ तपाईँ जस्तो सुकै महापापी किन नहुनुहोस्, यदि तपाईँ आफ्नो विश्वास उहाँमा लगाउनुहुन्छ भने उहाँले तपाईँलाई उद्धार दिन सक्नुहुन्छ। प्रश्न चाहिँ यो हो कि तपाईँ त्यस कुरासँग सन्तुष्ट हुनुहुन्छ? अनि तपाईँ यो कुरा पनि पत्ता लगाउनुहुन्छ कि बलिको पशु नर हुनुपर्छ? अनि यसले शक्ति र सामर्थ्यको बताउँदछ। यसले यो तथ्यको बताउँछ कि प्रभु येशु उद्धार गर्नलाई सामर्थ्य हुनुहुन्छ र उहाँले हिब्रू 7:25 पद अनुसार उहाँका नजिक आउने पापीहरूलाई उद्धार दिन सक्नुहुन्छ। त्यसपछि अर्को शर्त छ, बलिदानको पशु निष्कोट हुनुपर्छ, जुनको अर्थ हो जनावर उक्तम रूपमा आदर्श रूपमा पूर्ण दोष रहित हुनुपर्छ। यसले ख्रिष्टको सिद्धता वा पूर्णताको बताउँदछ। पहिलो युहन्ना 3:5 पदमा भनिएको छ, उहाँमा पाप छैन। पहिलो पत्रुस 2:22 पदमा भनिएको छ, उहाँले पाप गर्नु भएन। दोस्रो कुरन्ती 5:21 भनिएको छ, जसले पाप जान्नु भएन। हिब्रू 7:26 पदमा भनिएको छ, जो पवित्र निष्कलंक र निष्कपट पापीहरूबाट अलग हुनुभएको थियो। मत्ती 3:17 पदमा भनिएको छ, उहाँ प्रिय पुत्र हुनुहुन्छ जसलाई पिताले भन्न सक्नुभयो म अत्याधिक प्रसन्न छु। लेभी 1:3 पदको अन्तिम खण्डमा भनिएको छ, परमप्रभुको सामने त्यो ग्रहण योग्य हुनेछ। मित्र, सानो जनावरको प्रायश्चितको मृत्युको कारण पापीहरूलाई परमेश्वरद्वारा ग्रहण गरिएको थियो। जनावरको बलि गर्नु पर्दथ्यो जीवनमा होइन तर मृत्युमा। यो पूर्ण रूपमा बिल्कुल आवश्यक थियो त्यस बेला, अनि ख्रिष्टको निष्कलंक र निष्कोट जीवनले गर्दा हामीलाई परमेश्वरले ग्रहण गर्नु भएर उद्धार दिनुभएको छ, मुक्ति दिनुभएको छ। खालि उहाँको मृत्युले मात्र पापीलाई उद्धार दिन सक्छ। सुसमाचारको पुस्तकमा हामी थाहा पाउँछौं, जब उहाँ मर्नुभयो मन्दिरको पर्दा 2 फ्याकमा टुप्पोदेखि फेदसम्म फाट्यो। मित्र, यो उहाँको मृत्युले नै परमेश्वर कहाँ जाने बाटो खोलिदियो र यो उहाँको मृत्युले नै पापीहरूलाई बचाउँछ। हेर्नुहोस् त, हिब्रू 10:10 पद अनुसार पर्दाले उहाँको शरीरको प्रतिनिधित्व गर्दछ। उहाँको पूर्ण सिद्ध जीवनले परमेश्वरबाट हामीलाई अलग गराउँछ। परमेश्वरको माग चाहिँ ख्रिष्टको जस्तै पूर्ण र सिद्ध जीवन हो। अभाग्यवश तपाई र म यस्तो जीवन उतार्न सक्दैनौ। उहाँको जीवन स्तर मापदण्ड हो। परमेश्वर पिताले येशूको बारेमा भन्न सक्नुभयो, यो मेरो प्रिय पुत्र हो जसमा म अति खुसी छु। तपाई र म त्यस स्तरमा कति पनि नापिन सक्दैनौ। त्यसकारण ख्रिष्टको जीवनले हामीलाई बचाउन सक्दैन, यसले हामीलाई बरू परमेश्वरबाट अलग राख्दछ। जसरी पवित्र स्थानमा परमेश्वरबाट पर्दाले मानिसलाई छुटाउँदथ्यो, अलग राख्दथ्यो, तपाई र मसँग अर्को आधार हुन नित्यन्त आवश्यक छ, जुनमा तपाई र म परमेश्वर कहाँ आउन सक्छौ, अनि त्यो बाटो चाहिँ येशूको मृत्युद्वारा हो। त्यसले नै पर्दाको च्यातियो। तपाई र म ख्रिष्टको बाटोमा भएर आएको क्षणमै परमेश्वर कहाँ जाने बाटो खुला हुनेछ। अनि मित्र, पापीलाई उद्धार दिने येशूको मृत्यु नै हो। अनि भेटी वा बलिको भेटी आफ्नो स्वैच्छिकतामा ल्याउनु पर्दथ्यो। तपाईलाई बेकारमा येशू कहाँ आउन आवश्यक छैन, तर यदि तपाईँ उद्धार पाउन चाहनुहुन्छ तब मात्र तपाईँ ख्रिष्ट कहाँ आउनु पर्नेछ। परमेश्वरसँग अर्को कुनै बाटो छैन। येशू प्रभुले भन्नुभयो युहन्ना 14:6 पदमा, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तपाईँ सोच्नु हुँदो त्यो हार्ड धर्मी वा मतान्ध र साँगुरो विचार हो। मित्र, म तपाईँलाई केही कुरा भन्नेछु, हजुर यो त्यो नै हो। तर चाखलाग्दो कुरा यो हो, यसले तपाईँलाई परमेश्वर कहाँ ल्याउँदछ। अहिले फेरि म भन्छु, तपाईँ बेकारमा आइराख्नुपर्ने आवश्यक छैन, तपाईँ त्यसको लागि स्वतन्त्र हुनुहुन्छ, तपाईँको आफ्नो इच्छा हो। तर तपाईँ साँच्ची नै हृदयभित्रैबाट परमेश्वर कहाँ आउन चाहनुहुन्छ वा आउने लालसा गर्नुहुन्छ भने तपाईँ यो बाटोद्वारा आउनुपर्छ र आउनै पर्छ, किनभने परमेश्वरले यो मात्र एउटै बाटो बनाउनु भयो उहाँ कहाँ आउन। तपाईँ परमेश्वर कहाँ आफ्नो धार्मिकताको आधारमा आउन सक्नुहुन्न वा तपाईँको धार्मिकता ग्रहण गर्न सक्नुहुन्न। तपाईँ चर्चमा बप्तिस्मा लिनुभएको कारणले तपाईँको बप्तिस्माको आधारमा, तपाईँको सदस्यताको आधारमा उहाँ कहाँ आउन सक्नुहुन्न। तितस 3:5 पदमा भनेको छ, तब हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन तर उहाँको कृपा अनुसार नयाँ सृष्टिको स्नान र पवित्र आत्माद्वाराको पुनर्जीवनले नै उहाँले हाम्रो उद्धार गर्नुभयो। लेभी 1:3 बीच खण्डमा भनिएको छ, भेट हुने पालको ढोकामा त्यसले त्यो चढाओस्। अर्को जरूरी कुरा छ, तिनीहरूले बलिदान अरू कहीँ कतै अन्य जग्गामा चढाउन सक्दैनथे। यो चाहिँ इसरायललाई प्रतिमा पूजाबाट जोगाउनलाई थियो। तिनीहरू बार बार प्रतिमा पूजामा झुकाउ गरे र अन्तिममा तिनीहरूको प्रतिमा पूजाको कारण बाबेलको कैदीमा जान पर्यो। अनि यससँग हाम्रो निम्ति पनि सन्देश छ, यो चाहिँ हामी आफ्नै तरिकामा आफ्नै विचारमा परमेश्वर कहाँ आउने प्रयत्नबाट अलग राख्नलाई हो। हामी आफ्नो विधि वा तरिका बनाउँदैनौ परमेश्वर कहाँ आउन। तर मित्र परमेश्वरले विधि वा तरिका बनाउनुहुन्छ। हामी यसैया 64:6 पदमा यो पढ्छौं, किनकि हामी सबै अशुद्ध मानिसहरू झै भएका छौं र हाम्रा धर्म कर्म पोर लुगा झै छन्। मित्र, परमेश्वर हाम्रो धार्मिकताको ग्रहण गर्नुहुन्न। धेरै मानिसहरू सोच्दछन् कि परमेश्वरको धार्मिकता मानिसको धार्मिकता भन्दा केही मात्र उच्चको छ। मित्र, यो गलत विचार हो। परमेश्वरको धार्मिकता पूर्ण रूपमा पवित्र छ। परमेश्वरले ग्रहण गर्ने धार्मिकता परमेश्वरको धार्मिकता हो, जुन ख्रिष्टमा विश्वासद्वारा प्राप्त गरिन्दछ। तपाईँ यसको निम्ति काम गर्न सक्नुहुन्न, कर्म गर्न सक्नुहुन्न, तपाईँ यसलाई किन्न सक्नुहुन्न। परमेश्वर हाम्रो निज अधम धार्मिकताको ग्रहण गर्न सक्नुहुन्न। यी हाम्रा धार्मिकता सबै कुँडामा जानेछन्। भेटी भेट हुने पालको अर्थात पवित्र स्थानको ढोकामा हुनुपर्छ। मित्र, त्यहाँ अरू कुनै अर्को बाटो छैन परमेश्वर कहाँ आउने उहाँको बाटो बाहेक। प्रभु येशूले भन्नुभयो, कोही पनि पिता कहाँ आउन सक्दैन म बाहेक, मद्वारा बाहेक। लेवी 1:4 पदमा भनिएको छ, त्यसले होम बलिको टाउको माथि आफ्नो हात राखोस् र त्यो त्यसको प्रायश्चितको लागि ग्रहण योग्य हुनेछ। त्यसले होम बलिको टाउको माथि आफ्नो हात राखोस्। एकजना प्रभुको जनले यसलाई यसरी भन्छन्, नियुक्तिको क्रिया। यो लेवी 24:14 पदमा प्रकट भएको छ, जहाँ साक्षीहरूले आफ्नो हात ईश्वर निन्दकमाथि तिनलाई ढुङ्गाले हानेर मार्न भन्दा पहिले राख्नु पर्दछ। मोसाले आफ्नो हात यहोशूमाथि राखे उसलाई आफ्नो पछि स्थान लिनेवालाको रूपमा नियुक्त गर्नलाई। हजुर, जब कुनै मानिसले बलि हुन गइरहेको सानो जनावरको टाउकोमा आफ्नो हात राख्थे, तिनले आफ्नो स्थान लिनलाई यस सानो जनावरको नियुक्त गरिरहेका थिए। त्यो व्यक्ति स्वीकार गरिरहेको छ कि तिनी वास्तवमा मारिनलाई योग्य थिए र तिनी मारिनु पर्ने। मित्र, जब तपाईँ ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा लिनुहुन्छ, तपाईँ भनिरहनु भएको हुनेछ कि तपाईँ पापी हुनुहुन्छ र तपाईँ आफैलाई उद्धार गर्न सक्नुहुन्न। तपाईँ आफ्नो पापहरूबाट फर्किनु आवश्यक छ र आफ्नो उद्धारकर्ता कहाँ फर्कन आवश्यक छ र तपाईँ उहाँको निम्ति जिउन आवश्यक छ। सानो जनावर चढाउनेवाला व्यक्तिको स्थानमा प्रतिस्थापन मृत्युमा मरिरहेको थियो। मित्र, यही नै ख्रिष्टले हाम्रो निम्ति गर्नुभयो। जब तपाईँ ख्रिष्टलाई ग्रहण गर्नुहुन्छ, तपाईँ आफ्नो हात उहाँमाथि राख्नुहुन्छ। त्यसको मतलब उहाँलाई तपाईँको आफ्नो उद्धारकर्ताको रूपमा नियुक्त गरिरहनु भएको छ। मित्र, ख्रिष्टले हाम्रो स्थान लिनुभयो, यही नै यसको मतलब हो। जब शास्त्रले यो भन्छ 2 कुरन्थी 5:21 पदमा, उहाँ हाम्रो लागि पाप बनिनुभयो। रोमी 4:25 पदमा, हाम्रा पाप अधर्महरूको निम्ति मारिनुभयो। अनि हामीले पहिले नै भनिसकेका छौं कि प्रायश्चितको अर्थ हो ढाक्नु, हटाउनु होइन। हेब्रू 10:4 पदमा भनिएको छ, किनकि साँडेहरू र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ, खालि परमेश्वरको थुमाले मात्र पापको हटाउन सक्छ। अनि यो बलिदान सार्वजनिक रूपमा गरिन्थ्यो। तिनी भेट हुने पालमा जान्थे र भेट हुने पालको अर्थात पवित्र स्थानको ढोका नेर वेदीमा गएर बलि चढाउँथ्यो। यो सार्वजनिक क्रिया थियो। पापीले ख्रिष्टको सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ, अंगीकार गर्नुपर्छ। विश्वासद्वारा हामी आफ्नो हात ख्रिष्टमा राख्छौ, तर अरू आम मानिसहरूले हामीले गरेको कुरा जान्नुपर्छ। अनि म सोच्दछु कि आज बप्तिस्माको प्राथमिक अर्थ पनि यही हो। बप्तिस्माको अर्थ हो पहिचान हुनु। यो उहाँको मृत्युमा र उहाँको पुनरुत्थानमा ख्रिष्टसँग पहिचानको सार्वजनिक अंगीकार हो, स्वीकार हो। त्यही नै कारण पानीको बप्तिस्मा प्राचीन कलिसियामा मण्डलीमा उद्धारपछि अर्को महत्वपूर्ण कुरा थियो। मित्र, आज हामीले लेवी 1:1-4 पदसम्म मात्र वचन देख्यौं, होम बलिको लागि नियम। अरू अर्को दिनमा हामी बाँकी पदहरू देख्नेछौ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
हराएपछि जिन्दगीको मूल नै बिर्सेपछि बुझ्नै नसकिने मेरो जिन्दगी जिउनै नसकिने मेरो जिन्दगी हो। वहाँ मेरो निम्ति जिउनुभयो, वहाँ मेरो निम्ति मर्नुभयो, वहाँ मेरो निम्ति जिउनुभयो। तर म सही बुझ्न सकिन उहाँको प्रेमलाई, तर म सही बुझ्न सकिन उहाँको जस्तो तिम्रो जिन्दगी
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।